शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।
नमस्कार, कार्यक्रम जवाबदेहितामा तपाईँलाई जयदेव जोशीका साथै म अरुण चन्दको तर्फबाट हार्दिक स्वागत छ। यो कार्यक्रम भीमदत्त नगरपालिका र शुक्लाफाटा एफएमको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम जवाबदेहिता तपाईँ शुक्लाफाटा एफएमबाट 6 बजेदेखि सुन्न सक्नुहुन्छ।
कार्यक्रम जवाबदेहतामा हामी सम्बन्धित पक्षले आआफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारी पूरा गरेको छ कि छैन भन्ने विषयमा कुराकानी गर्ने गर्दछौँ। यसै सन्दर्भमा आज हामी भीमदत्त नगरपालिकाले आफ्नो क्षेत्रमा योजनाहरू कसरी कार्यान्वयन गरिरहेको छ र बस्ती स्तरबाट आएका योजनालाई कुन प्रक्रियाबाट छनौट गरेर प्राथमिकरण गरेर नगरसभाबाट पारित गरेको छ भन्ने विषयमा केन्द्रित गर्दैछौँ। कार्यक्रम जवाबदेहतामा आज हामी भीमदत्त नगरपालिका वडा नम्बर 5 74-75 र 75-76 को योजनाका बारेमा यहाँहरूलाई जानकारी गराउनेछौँ। अब लागौँ यो कुराकानीतर्फ।
भीमदत्त नगरपालिकाको कार्यक्रम जवाबदेहितामा तपाईँलाई स्वागत छ।
धन्यवाद।
अनि तपाईँको परिचय?
म 10 रथ वार्ड नम्बर 5।
अनि अब 2074-75 विभिन्न योजनाहरू कार्यान्वयन हुने क्रममा छन् र कुनै भइसकेका छन्, ती योजनाहरू कसरी कार्यान्वयन भइराखेको पाउनु भएको छ नि तपाईँले आफ्नो वडामा?
हाम्रो यो वडामा विशेष गरी कार्यक्रमहरू अब सम्पन्न हुन लागेका छन्, धेरै जसो सम्पन्न भइसकेका छन्, फर्चुट पनि भइसकेका छ र 1-2 बाँकी होला, त्यो पनि हुने यो महिनाभित्रै सकिने तर्खरमा छ।
अनि कार्यान्वयन हुने क्रममा चाहिँ कसरी भइराखेको छ? कुनै योजना कार्यान्वयन हुँदाखेरि विवाद रहित छ या विवाद आएका छन् योजनाहरूमा?
त्यस्तो विवाद त अहिलेसम्म केही देखिया छैन हाम्रो वडामा।
जे हो, सबै सन्तुष्टिजनक रूपले चाहिँ सम्पन्न भइराखेका छन्।
हजुर, सन्तुष्ट।
अब जुन 2075-76 लागि चाहिँ योजनाहरू चाहिँ छनौट गर्ने क्रम चाहिँ सम्पन्न भएको छ, अब नगरसभामा पनि पारित भएको छ बजेट, जुन तपाईँले 2075-76 लागि वडा बस्ती स्तरबाट योजना छनौट भयो, त्यसमा कसरी सहभागी हुनुभयो?
विशेष गरी हाम्रो वार्ड नम्बर 5 13 टोलहरू छन्, अनि टोल अध्यक्षहरूलाई हामीले खबर गरेर एकजना प्रतिनिधि अनि कर्मचारी खटाएर हामीले टोल बस्तीमै व्यक्तिहरूलाई सबैलाई भेला गराएर त्यहाँबाट टोल बस्तीको योजनाहरू छनौट गरिएको छ।
जे होस्, तपाईँले आफ्नो टोलमा चाहिँ भेला भएर योजनाहरू छनौट गर्नुभयो?
हजुर।
अनि कसरी योजनाहरू छनौट भयो भने प्राथमिकरण चाहिँ कसरी भयो? 1 कुन योजना राख्ने, 2 कुन योजना राख्ने भनेर चाहिँ उहाँहरूले कसरी राख्नु?
त्यो त विशेष गरी अति आवश्यक योजनाहरूलाई हामीले 1 राख्यौँ, अनि त्योभन्दा अलिकति कम प्राथमिकतामा राखियो, आवश्यकता अनुसार 1, 2 गरेर हामीले नम्बरिङ गरेर पठाएको छौँ।
अनि तपाईँको बस्तीमा चाहिँ कुन योजना प्राथमिकतामा परेको छ? 1 प्राथमिक
विशेष गरी हाम्रो ढल निकास अनि बाटो र ट्युबवेलहरू राख्ने, सिँचाइको लागि ट्युबवेल राख्ने भनेर प्राथमिकतामा राखेर पठाएको छौँ हामीले।
अनि छनौट गर्दाखेरि कुनै विवाद त आएन?
त्यस्तो विवादहरू केही आएको छैन,
सामान्य तरिकाले चाहिँ योजनाहरू छनौट भएर
एकदम सहज तरिकाले सौहार्दपूर्ण वातावरणमा योजनाहरू छनौट गरे।
अनि जसरी अब बस्ती स्तरबाट योजनाहरू छनौट गरिसकेपछि वडा स्तरबाट पनि अन्तिममा चाहिँ अब सबै ठाउँबाट बस्ती स्तरबाट आएका योजनाहरूलाई चाहिँ वडाले नगरसभामा पठाउने निर्णय चाहिँ कसरी गर्यो, त्यो तपाईँले थाहा पाउनुभयो या पाउनु भएन, तपाईँ त्यसमा सहभागी हुनुभयो या भएन?
त्यो विशेष गरी योजना छनौट हुने बेला विज्ञ मान्छेहरूलाई सबैलाई राखेर छलफल गरेर पठाइएको छ।
जे होस्, बस्ती स्तरबाट आएका योजनाहरूलाई पनि वडामा बोलाएर विभिन्न ठाउँबाट जुन विज्ञहरू छन्, समाजसेवीहरू छन्, उहाँहरूलाई बोलाएर अब कुन योजना पहिलो प्राथमिकतामा राख्ने, कुन दोस्रोमा राख्ने भनेर त्यसरी पठाएको छ।
हजुर हजुर।
तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराउनु भएको छ, यसका लागि तपाईँलाई धन्यवाद छ।
धन्यवाद।
आदरणीय श्रोताबेन, तपाईँहरू भीमदत्त नगरपालिकाको कार्यक्रम जवाबदेहितामा हुनुहुन्छ र कार्यक्रम जवाबदेहिता रेकर्डिङ गर्नका लागि आज हामी भीमदत्त नगरपालिका वार्ड नम्बर 5 पुगेका छौँ र यहाँबाट निर्वाचित एकजना सदस्यज्यू मसँग हुनुहुन्छ। म सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि यहाँको परिचय?
म भीमबहादुर ठगराठी, यसो वडाको सदस्य।
अनि निर्वाचित प्रतिनिधि हुनुहुन्छ, जननिर्वाचित प्रतिनिधि। तपाईँले चुनाव जित्दाखेरि जुन जुन बाचाहरू गर्नुभएको थियो, ती बाचाहरू चाहिँ कतिको पुरा गर्नुभएको छ नि?
धेरै जसो भएको छ। अब कुनै ठाउँमा गठबन्धनको घर जाने बाटो उठाएर भएको थियो, हामी 16 कलवर निर्माण गरेका छौँ सानो स्लिप गर्दैन बाटो पोल माघभेटामा 30 पोल फालिसकेका छौँ एउटा ट्रान्सफर्मर जडान गरिसकेका छौँ।
अनि तपाईँहरूले चुनाव लड्दाखेरि चाहिँ सबैभन्दा धेरै मात्रामा कुरा उठाइएको के थियो भनेपछि वृद्ध भत्ताहरू चाहिँ हामी घर घरमै आएर दिन्छौँ अनि छाडा चौपायाहरूलाई चाहिँ नियन्त्रण गर्छौँ भन्ने कुराहरू चाहिँ थुप्रै मात्रामा गरिएको थियो। ती योजनाहरू चाहिँ कतिको पुरा गर्न सफल हुनुभयो?
वृद्ध भत्ताको बारेमा हामी त्यस्तो बोलेका थिएनौँ किनभने सरकारको नीति यो सरकारले कुन तरिकाले चल्छ त्यो हामीलाई थाहा जानकारी थिएन र छाडा चौपायको विषयमा
तपाईँले नबोले पनि तपाईँको पार्टीले चाहिँ बोलेको कुरा हो।
पार्टीले पनि वृद्ध भत्ता घर घरमा दिन्छ भन्ने कुरो बोले जस्तो मलाई लागेन।
अहिले पनि रेकर्डिङ भिडियो रेकर्डिङहरू सार्वजनिक रूपमा सामाजिक सञ्जालहरूमा भाइरल भइराखेको अवस्था छ। तपाईँ चाहिँ अब त्यो चाहिँ भएको छैन भनेर भन्दै
त्यो मैले नदेखे होला नसुने होला नि त त्यसैले भनिरहेको छु नि त जाने कुरो त भन्नु पर्ने
अब त्यो प्रसङ्ग छुट्टै हो र अनि यो त एउटा समस्याको रूपमा हो नि त वडामा आएको एउटा समस्या हो। भत्ता चाहिँ हामीले कसरी यो समस्या समाधान गर्ने अब जसरी बैङ्कमा गएर बुढापाकाहरूले अशक्तहरूले लाइन लाग्नुपर्ने बाध्यता छ उहाँहरूलाई एकदमै झन्झटिलो भएको छ भन्ने कुराहरू आएको छ र त्यसै गरेर छाडा चौपायाहरूले चाहिँ अब खेती नै नलगाउने मनस्थिति बनाइसकेका छन् कृषकहरूले यो चाहिँ कसरी समाधान गर्दै हुनुहुन्छ?
त्यसको समाधान नगरपालिकाले सुरुवात गरेका छ अहिले योभन्दा 3-4 महिना पहिला हामीले त्यसको लगन लिएका थियौँ गाईको मूल चौपायाहरूको घर घर गएर त्यसै लगत अनुसार अहिले नम्बरिङ ट्याग कार्यक्रम सुरु भइरहेको छ भर्खर हाम्रो 6 बजेदेखि अहिले 10 बजेसम्म काम गरेर गए स्टाफहरू हाम्रो एउटामा अहिले
अनि ट्याग लगाउने कार्य चाहिँ अहिलेसम्म सम्पन्न भएको छ
सञ्चालनमा छ हाम्रो एउटा अन्य ओडाहरू पनि सञ्चालन छ होला त्यो ट्याग लगाइसकेपछि अन्य छाडा गोरुहरूलाई व्यवस्थापन गर्ने भने त्यहाँ खोल बनाइसकेको अवस्था छ त्यसपछि व्यवस्थापन हुन्छ
जो कार्यान्वयन हुने क्रममा चाहिँ
कार्यान्वयन गर्नु छ तयारी अवस्थामा छ।
अनि जसरी अब तपाईँहरूले ट्याग लगाउने भनेर भन्नुभयो यो पनि एउटा समस्या हो ट्याग लगाएपछि चाहिँ कसरी नियन्त्रण हुन्छ भन्ने लागेको छ नि तपाईँले?
ट्याग लगाएपछि अब छोड्ने मान्छेले छोड्दैन उनीहरूको नाममा त्यो दर्ता हुन्छ हामीले मतलब नम्बरिङ नोट गरेर राखेका छौँ मान्छेको परिवार सङ्ख्या नोट गरेर राखेका छौँ त्यो हिसाबले उनीहरूले नछोड्नु त्यो छोडेपछि तपाईँहरूलाई कारवाही हुन्छ नगरपालिकाले धेरै कुरोको मतलब नियम बनाइसकेका छ नछोड्नु बरु छाडा गोरु आउँछ भने चाहिँ जानकारी गराउनुहोस् एक ठाउँमा एकत्रित गराउनुहोस् नगरपालिकाबाट कुनै साधन ल्याएर आफै गएर पनि फलाउने ठाउँमा पुर्याउने व्यवस्था गरौँला त्यो भन्छौँ भने हामीले सम्झाइसकेका अवस्था पनि छ टाटामा।
अनि एउटा कुरा चाहिँ के आएको छ भनेपछि यो ट्याग लगाउन सुरु गरिसकेपछि कृषकहरूबाट चाहिँ के कुरा आएको छ भनेपछि हामीले चाहिँ चौपायाहरूलाई पाल्ने क्षमता हामीहरूको 2-3 वटा 4-5 वटा हुन्छ अब तिनीहरू नबेचिन्छन् त्यसपछि अब ट्याग लगाएपछि चाहिँ हामीले के गर्ने हो कसरी पाल्ने हो फेरि उनीहरू ब्यायो भनेपछि 2-3-4 वटा हुन्छन् प्रत्येक वर्ष ब्यायो भनेपछि बढ्दै जान्छन् हाम्रो पाल्ने क्षमता नै हुँदैन यो कृषिमा चाहिँ पशुपालनमा चाहिँ यसलाई आरक्षण गर्न खोजेको हो या कृषकलाई निरुत्साहित गर्न खोजेको हो भन्ने कुराहरू पनि अहिलेदेखि विवादित बन्न थालिसकेका छन् यस्ता कुराहरू आउन थालिसकेका छन् यसको बारेमा पनि तपाईँहरू कुरा उठाउनुहुन्छ?
उठाउँछु त्यो हामीले त्यो पनि सुने त्यो कुरो धेरै ठाउँमा आएको छ म ट्याग लगाउने नम्बरिङ कार्यक्रम मलाई नै ओडाबाट खटाइयो भयो नगरपालिकाले तपाईँ नै सहयोग गरिराख्नु भएको छ तपाईँ नै जानु भनेर भनिरहेको अवस्था भयो भने त्यो त्यो कुराहरू धेरै टोल टोल होइन घर घरबाट व्यक्ति व्यक्तिबाट आएको कुरो छ मैले भनेको छ त्यो कुरो भोलिको कुरो हो भोलिको कुरोलाई हामी बोर्डमा राखौँला नगर परिषदमा राखौँला त्यसको पनि केही न केही व्यवस्था होला अहिले नडराउनुहोस् अहिले तपाईँहरूले जति हामीलाई कार्यक्रममा गर्न दिनुहोस् भोलिको दिन त्यसको पनि सोच बताबाट ल्याउला गरौँला भन्ने कुरो मैले आश्वासन दिएको अवस्था छ।
जो सोच चाहिँ बनाइसक्नु भएको छ यो समस्यापछि यस्तो समस्या आउन सक्छ र त्यसलाई पनि हामीले समाधान गर्नका लागि अगाडि बढ्नुपर्छ भन्ने सोच बनाएर अगाडि बढिराख्नु
त्यो अवस्था छ मैले त्यो कुरो धेरै आश्वासन दिएको कुरो छ भोलिको दिनमा कतिको लागु हुन्छ नगरपालिकामा निर्भर पर्ने कुरा हो त्यो मैले आफ्नो तर्फबाट यसो हुनसक्छ गर्नुपर्ने अवस्था हो गरौँला भन्ने कुरो हो किनभने अब कार्यपालिका सदस्यहरू आफ्नै वडाका छन् 2 एकजना हाम्रो एउटा सदस्य भयो 2 भइहाल्यो भने चाहिँ 2 प्रेसले पनि भोलिको दिनमा केही न केही होला उमेर छ होला
समस्याहरू उठ्न सक्छन् ती समस्याहरू समाधान गर्नका लागि चाहिँ हामीले योजना बनाउनुपर्छ भन्ने सोच अब जनप्रतिनिधिहरूमा पनि आउन थालिसकेको छ अहिलेदेखि।
हजुर हजुर मैले यसै विषयमा उमेर छलाई पनि यो हाम्रो चौपाया सम्बन्धी संयोजक हुनुहुन्छ उहाँलाई मौखिक रूपमा भनिसकेको अवस्था पनि छ।
हजुर अब चाहिँ जुन 2076-76 लागि योजनाहरू छनौट गर्नुभयो तपाईँहरूले अब नगरसभाबाट पारित पनि भइसकेको छ बजेट चाहिँ अब ती योजनाहरूलाई छनौट गर्दाखेरि तपाईँहरूले कसरी गर्नुभयो कुन मापदण्डमा आधारित रहेर चाहिँ छनौट गर्नुभयो योजनाहरू?
टोल बस्तीबाट योजनाहरू हामीहरूले छनौट नै नगरिकन हुबहु जस्ता जस्तै फोटोकपी गरेर पठाइदिएको अवस्था छ। हामीले भोलिको दिनमा टोलको मान्छेले तपाईँले यो हाल्नु भएन त्यो हाल्नु भएन भन्ने कुरो विवादित हुने भएको हुनाले हामी जस्तो आयो त्यस्तै पठाइदियो हामीले पनि उतार गऱ्यो बाँकी पठाइदियो भने छप योजना मतलब टोलबाट नआएका वडामा गर्नुपर्ने योजनाहरू पनि छुट्टै मतलब
जति मानिसहरूले चाहिँ आफ्ना समस्याहरू राख्नुभएको थियो, यो योजना हुनुपर्छ भन्ने कुराहरू चाहिँ आएका थिए, ती सबैलाई पठाउनु
सबैलाई पठाउनु भने सबै टोलबाट आएको लगभग मिल्दोजुल्दो नै छ, त्यस्तो अवस्था छैन, सबैलाई गरिब
चाहिँ बस्ती स्तरमा जाँदाखेरि जुन तपाईँहरूले बस्ती स्तरमा गएर योजनाहरू छनौट गर्नुभयो, ती योजनाहरू चाहिँ कसरी छनौट भयो?
त्यो त समावेशको आधारमा जुन अवस्थामा कुनै ठाउँमा दलित बस्ती बढी होला, उनीहरूले मतलब स्वरोजगार तालिम मागेको छ, त्यस्तो जस्तै कुनै ठाउँमा धन निकासको अवस्था छ, त्यो तिनीहरू तीन चार टोलकै अवस्था भयो भने तिनीहरू पनि समावेश गर्ने भन्ने अवस्था हो, कुनै ठाउँमा विद्युत लाइनको अवस्थित छन् त्यस्तो माग छ, त्यो हामीले आफ्नो मतलब ओडाबाट पनि राखेका छौँ, टोलबाट पनि ल समावेश राम्रो छ यसै गरी पठाइदिउँ के छाड्नु परेर भन्यो भने त्यसै तरिकाले पठाइदिएको अवस्था
भन्नाले जुन बस्तीमा चाहिँ धेरै मानिसहरूले जुन योजनालाई चाहिँ योजनामा पार्नुपर्छ भनेर आफ्ना कुराहरू राख्नुभएको थियो त्यो चाहिँ पहिलो प्राथमिकता परेको छ र त्यसपछि चाहिँ दोस्रो प्राथमिकता त्यसरी चाहिँ प्राथमिकता
प्राथमिकतामा हामीले ओडाबाट छुट्याएर छुट्टै पठाएको छौँ।
अब तपाईँसँगको कुराकानीको यो अन्त अन्ततिर पुगिसकेको छु र अन्तमा चाहिँ के सोध्न चाहन्छु भनेपछि जस्तै ओडाले चाहिँ बस्ती स्तरबाट आएका योजनाहरू पनि एउटा सबै बस्तीबाट चाहिँ जुन सामाजिक परिचालक हुन्छन् बुद्धिजीवीहरू हुन्छन् समाजसेवीहरू हुन्छन् तिनीहरूलाई बोलाएर चाहिँ अब बस्ती स्तरबाट आएका योजनाहरूमध्ये पनि कुनलाई पहिलो प्राथमिकतामा राख्ने कुनलाई दोस्रोमा राख्ने भनेर नगरसभामा पठाउने गर्दछ त्यो चाहिँ कसरी गर्नुभयो?
त्यो हाम्रो एउटा सल्लाहकार समिति राखेको छ सबै क्षेत्रबाट हामीले तिनीहरूलाई पनि बोलायो तिनीहरू सल्लाह लियो अनि टोल विकासको सदस्यहरूलाई पनि सल्लाह गरेर ल ल यो मिलाउनु पऱ्यो यसरी गर्नु पऱ्यो भनेर त्यो सल्लाह गरेर नै पठाएको अवस्था
सबैलाई बोलाउनु भएको थियो
त्यो नगर यो हाम्रो यहाँ अन्तर्क्रिया कार्यक्रम त्यसमा बोलाएर सर्वे सुनवाईबाट त्यसैलाई मान्यता त्यसलाई परिषदकै रूपमा लिएर त्यसै हिसाबले पठाएको
वडामा भएको थियो।
हजुर हजुर
तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएकोमा तपाईँलाई कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद।
आदरणीय श्रोताबिन शुक्लाफाटा एफएमबाट प्रसारण भइरहेको कार्यक्रम शुभाप्तितामा तपाईँहरू हुनुहुन्छ र आज हामी यो कार्यक्रम रेकर्डिङ गर्नका लागि भीमदत्त नगरपालिका वार्ड नम्बर 5 पुगेका छौँ र यसै क्रममा यहाँका एकजना किसान मसँग हुनुहुन्छ, म सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद हजुर।
अब अनि तपाईँको परिचय?
मेरो परिचय नन्दलाल दमाई हो, वार्ड नम्बर 5 भीमदत्त नगरपालिका।
अनि यहाँ बस्दै हुनुहुन्छ, यहाँको 5 वडाको स्थानीय वासी हुनुहुन्छ। तपाईँलाई के कुरा आवश्यक थियो र यो ओडाले योजनाहरू छनौट गर्दाखेरि चाहिँ तपाईँलाई आवश्यक भएको योजना चाहिँ छुट्याए कि छुट्याएन त्यसको बारेमा तपाईँलाई थाहा छ?
सर मलाई त यो प्रमुख त मलाई यो त्यसको बारेमा कि अलि ज्यादा त छैन, थोडा बहुत छ। अब यहाँ गर्नेवाले कार्यकर्तालाई नै जो गर्छन् गर्छु भन्ने चिजलाई पनि नगरेको बाटो सबभन्दा हामीलाई प्रमुख बाटाको थियो। बाटो पनि हामीलाई बच्चा पनि कति हामी स्कुल जाँदाखेरि कति हामीलाई आपत परिराखेको छ, उताबाट खो नाला परिराखेको छ, अर्को जग्गाबाट त्यो अर्काको खेत परिराखेको छ, अर्काको खेतबाट हामीले हाम्रो बालबच्चा पनि जान नपाइने, स्कुल भन्छ अब मेन रोडमा हुन्छ। त्यसै कारणले सबभन्दा यही नै ऊ गर्न चाहन्छु कि हामीलाई सबै विशेष भन्दा सबभन्दा बाटोको लागि हामीलाई सम्पूर्ण सबै साथीभाइको निम्तिमा
तपाईँलाई बाटो आवश्यक हो र बाटो चाहिँ छुट्टिएको छ
तर यहाँले गरेन गर्छु भन्छन् गर्न नचाहेको हो कि गर्छन् त्यो अब निश्चित मलाई पनि अब अनुभव छैन।
अनि तपाईँले सोचे अनुसार चाहिँ काम भएको छैन होला?
छैन सर, भएको छैन तर भनेको छ तर काम भएको छैन।
के भन्नुहुन्छ उहाँहरूले तपाईँहरूले?
अब हामीलाई त भन्नु त अब गर्छु त भनेर त मनमा त अब पुरै ऊ गरिराखेको छ, अब त्यो गरिने कहिले हो त्यो अब निश्चित अब त्यो पनि त अब उहाँलाई पनि थाहा छ कि छैन, गराउने मान्छे गर्न दिन्छ कि दिँदैनन्।
अनि तपाईँ एउटा कृषक पनि हो, कृषकका लागि के कस्ता कुराहरू आवश्यक पर्छन् त्यो कुराहरू चाहिँ बजेटमा तपाईँहरूले कसरी पार्नुभयो, यो कुरा चाहिँ हामीलाई चाहिएको छ भनेर तपाईँहरूले बस्ती स्तरबाट योजनाहरू छनौट हुँदाखेरि त्यसमा राख्नुभयो कि राख्नु भयो?
सर यो त राख्नु त राखिया हो तर यो कुराको कसो कि हामीले भन्नु खोजिया हो कि हाम्रो यो जति छन् हाम्रो यो गाउँ छिमेकीहरू जति हामीलाई आवश्यकता थियो जति जनजनाको थियो पर्छ नि अब उहाँलाई अब हामीले त्यो बिचमा कुरो राखेका त ल हुन्छ हामी गरिदिन्छु भने भन्नुभयो त पछि त अब जतिखेर चुनाव यताउता गर्दाखेरि त सबैले भन्छ नि त अब भनिराख्यो
त्यो कुरा चाहिँ पुरा भएको
छ भयो छैन सर।
हस् त तपाईँलाई
ओके सर, थ्याङ्क यू सर, बहुत धन्यवाद।
आदरणीय श्रोताबिन तपाईँहरू शुक्लाफाटा एफएमबाट कार्यक्रम जवाबदेहिता सुनिराख्नु भएको छ र भीमदत्त नगरपालिकाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम रेकर्डिङ गर्नका लागि अहिले हामी भीमदत्त नगरपालिका वार्ड नम्बर 5 वडा कार्यालयमा पुगेका छौँ र यहाँका वडा सचिवज्यू मसँग हुनुहुन्छ, म उहाँलाई सर्वप्रथम कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि तपाईँको परिचय?
मेरो नाम राजबहादुर थापा, वडा सचिव, वडा नम्बर 5, भिनभा कार्यालय।
हजुर, वडा सचिव हुनुहुन्छ। अहिलेसम्म योजनाहरू 2074-75 जुन योजनाहरू चाहिँ छुट्याइएका थिए, योजनाहरू कतिको कार्यान्वयन भइराखेका छन्?
74-75 योजनाको सन्दर्भमा भन्नुपर्दाखेरि हामीले लगभग चाहिँ हाम्रो चाहिँ योजनाहरू 1-2 योजना बाहेक सबै सम्पन्न भइसकेर केही चाहिँ सम्पन्न हुने तर्खरमा छन्। अब यो अषाढको चाहिँ 15-16 गतेभित्र नै सम्पन्न हुनेमा छन्। अन्यको हकमा चाहिँ अब यो एउटा सानो समस्या परे हुनाले तटबन्ध बनगाउँ खोलामा अलि तटबन्धको लागि छुट्याएको रकम चाहिँ हामीले यसपालि गर्न नसकेका हुनाले अब आगामी आर्थिक वर्षमा त्यसैलाई चाहिँ तटबन्ध र त्यसमा थप राखेका छौँ। हामीले अन्य योजनाहरूको हकमा चाहिँ धेरै चाहिँ सिद्धिसकेका छन् हाम्रो वडामा,
त्यसैमा राखेका छौँ भनेर भन्नुभएको छ। सरकारले चाहिँ अहिले के घोषणा गरेको छ भनेपछि, अब जुन यस्ता योजनाहरू चाहिँ बन्दैनन्, रकम पहिले चाहिँ स्थानीय कायमै जाने गर्थ्यो, अहिले चाहिँ अब प्रदेश सभामा पठाउने त्यो जुन योजना चाहिँ कार्यान्वयन हुन्नन् ती योजनाहरूमा छुट्याएको रकम चाहिँ अब प्रदेश सभामा पठाउने भन्ने कुराहरू आइराखेको छ, के हो यो कुरा?
त्यस सन्दर्भमा मैले भन्नु पर्दाखेरि चाहिँ अब प्रदेश सभामा पठाउने भनेका योजनाहरू पनि छन्, त्यसमा पनि हामीले पठाएका छौँ अस्तिकै निर्णय यो मा हामीले यो 75-76 उसमा पनि, अनि 74-75 हकमा चाहिँ
अनि जनप्रतिनिधिहरू आइसकेपछि
हजुर
तपाईँले काम गर्न सजिलो भएको छ या अप्ठ्यारो कुनै कुनै ठाउँमा कस्तो देखेको छ भनेपछि विवाद हुने गरेको, जनप्रतिनिधि आइसकेपछि धाक र भाव देखाउने, हामी जनप्रतिनिधि हौँ र हामीले भनेकै योजनाहरू हामीले भने अनुसार कार्यान्वयन गर्नुपर्छ, हाम्रो आदेशमा तपाईँहरूले गर्नुपर्छ भन्ने जस्ता कुराहरू आइराखेको छ, यहाँ चाहिँ कस्तो छ?
यहाँ त्यस्तो केही छैन। हाम्रो के छ भनेपछि अब सबै चाहिँ यहाँ वडा नम्बर 5 एकलौटी छ, काङ्ग्रेसले जित्या हुँदाखेरि चाहिँ एकदम राम्रो छ। अब अध्यक्षज्यूदेखि लिएर सबै सदस्यज्यूहरू, कार्यपालिका सदस्यज्यूहरूसँग कुनै मनमुटाव पनि छैन, मसँग कसैको रिस डाह पनि छैन। त्यस सन्दर्भमा यहाँ काम गर्दाखेरि मलाई धेरै राम्रो भइरहेछ
भन्नाले त्यस्ता कुराहरू चाहिँ यो वडामा आएको छैन,
आएको छैन, आउने पनि होइन यो वडामा।
हजुर, अनि अब 2075-76 लागि जुन योजनाहरू छनौट गर्नुभयो, अब अहिले सदस्यज्यूले पनि भन्नुभयो हामीले चाहिँ योजनाहरू यसरी छनौट गरेर पठायौँ भनेर, कसरी तयार गर्नुभएको थियो तपाईँहरूले त्यो योजनाहरू छनौट गर्नका लागि तयारी कसरी गर्नुभयो?
हामीले योजना छनौट तयार गर्दाखेरि एउटा टिम नै बनाएको थियौँ हामीले, कर्मचारी प्लस राजनीति हाम्रै नि वडा सदस्य अध्यक्षज्यूहरूको हाम्रो टिम थियो। दैनिक चाहिँ टिम बनाएर हामी प्रत्येक प्रत्येक टोल बस्तीमा गएर कार्यक्रम गर्थ्यौँ र त्यहाँका समस्याहरू गुनासाहरू सबै सुन्दै उहाँलाई समेट्दै उहाँहरूकै सामनेमा उहाँहरूले गरेका निर्णयहरू चाहिँ हामी ल्याउँथ्यौँ। यो चाहिँ हाम्रो 3-4 दिन लगातार चलेको हुनाले म पनि चाहिँ 4-5 ठाउँमा पुगेका थिएँ, त्यहाँका समस्याहरू सुन्यौँ र त्यो ल्याएर हामीले यहाँ हाम्रो चाहिँ एउटा के छ भनेपछि यहाँ एउटा समिति पनि छ, सल्लाहकार समिति छ, उहाँ मार्फत हाम्रो चाहिँ बोर्डको बैठक मार्फत ओडाको बोर्डको बैठक मार्फत हामीले चाहिँ राखेर अनि हुबहु उहाँले चाहिँ टोल बस्तीबाट आएका योजनाहरूलाई हुबहु जस्ताको तस्तै नगरपालिकामा पठाएको छौँ, अनि त्योभन्दा बाँकी रहेका योजनाहरूलाई हामीले यहीँ चाहिँ छनौट गरेर त्यो पनि नगरपालिकामा हामीले पठाइसकेका छौँ।
अनि सल्लाहकार समिति छ भनेर सरले भन्नुभएको छ, त्यो समिति चाहिँ कसरी समर्थ भयो?
त्यो सल्लाहकार भन्नाले कृषि विज्ञ छ, नापी विभागका छन्, अनि तपाईँको भेटनरी सम्बन्धी छ, इन्जिनियर सम्बन्धी छ, यो छ हाम्रो शिक्षा सम्बन्धी छ, एउटा 7-8 जनाको समिति हामीले बनाएको छौँ, त्यो समितिलाई पनि हामी समेट्छौँ, सल्लाहकार उहाँहरूको सल्लाहअनुसार नै हामी चलेर चाहिँ अगाडि कार्यक्रम गर्छौँ कुनै पनि योजनाहरू गर्दा।
अनि बस्ती स्तरबाट आएका योजनाहरू चाहिँ प्राथमिकरण कसरी गर्नुभयो त?
बस्तीका योजनाहरूमा जस्तै उदाहरण दिउँ, कुनै बस्तीले चाहिँ तटबन्धन भनेको छ भने चाहिँ त्यसलाई पहिलोमा राखिया छ, कसैले चाहिँ यो
मैले भन्न खोजेको कुरा चाहिँ एउटै बस्तीमा पनि विभिन्न योजनाहरू हुन सक्छन्, तिनीहरूलाई चाहिँ पहिलो प्राथमिकतामा राख्ने प्रक्रिया चाहिँ के थियो, कुन योजनालाई पहिलो प्राथमिकतामा राख्ने, कुनलाई दोस्रोमा राख्ने भन्ने?
अब त्यो बस्ती स्तरका योजनाहरू जो छन् उहाँहरूले अब कसैले विकासको लागि भनेको छ भने कसैले तटबन्धनको लागि भनेको छ, कसैले बिजुलीको लागि भनेको छ भने कसैले टेलिफोनको लागि भनेको छ भने कसैले विपदको लागि भनेको छ भने कसैले खोला नालाको बाढी रोकथाम विपद व्यवस्थापन सम्बन्धी पनि यस्ता योजनाहरूलाई हामीले ल्याएर राखेका छौँ, समेटेका छौँ सबै।
हजुर, योजनाहरू त आए तर अब बजेट चाहिँ भने अनुसारको आउँदैन त्यताबाट, तर प्राथमिकतामा पहिलो यो योजना चाहिँ नभई नहुने हो है, धेरै स्थानीयवासीलाई चाहिँ यो योजनाले फाइदा गर्छ भनेर प्राथमिकतामा त राख्नुपर्ने होला नि त?
राखिएछ सर त्यसमा।
त्यो चाहिँ कसरी राख्नु?
त्यसमा हामीले चाहिँ यहाँ बैठक बस्दाखेरि एकदम चाहिँ पहिल्यै प्राथमिकतामा हाम्रो ओडाको हकमा भन्दाखेरि चाहिँ अब हजुरको के छ भनेपछि भौतिक पूर्वाधार भनेको छ हामीले ओडाको हकमा, भौतिक पूर्वाधारमा पहिलो प्राथमिकता राखिया छ, भौतिक पूर्वाधारमा, अनि पिचहरू छन्, केही चाहिँ अधुरा योजनाहरू छन्, आधा बनिसकेका छन्, अब आधा आगामी आर्थिक वर्षमा बनाउने योजना छन्। त्यस्तै गरी कुनै ठाउँमा अब बाढीको समस्या छ, डुबानको समस्या छ, कुनै ठाउँमा पुल पुलिसियाको समस्या छ, कुनै ठाउँमा कलपटको समस्या छ, त्यो हिसाबले जुन टोलमा जस्तो समस्या छ त्यसलाई हामीले प्राथमिकता दिएका छौँ।
विपद व्यवस्थापनलाई पनि सुटाउनु भएको छैन?
विपद त हाम्रो मेन हो नि त, विपद भनेको त्यो लेखेर सोधेर आउने कुरा होइन, भइपरि आउने हो, कुन बेला आउँछ कुन बेला आउँदैन। विपदलाई हामीले मेन एकदम पूर्व तयारीका साथ हामीले विपदको लागि राखेका छौँ।
अनि अब नगरसभाबाट चाहिँ बजेट पारित पनि भइसकेको छ, पाँच नम्बर ओडाले चाहिँ कति बजेट पाएको छ?
पाँच नम्बर ओडाले 67,20,000 समथिङ।
अब त्यो रकमले चाहिँ अब तपाईँहरूले जुन योजनाहरू प्राथमिकरण गर्नुभएको छ ती योजनाहरू चाहिँ सम्पन्न हुन्छन् जस्तो लाग्छ त?
सम्पन्न त हुँदैनन्, किन भनेपछि 67,00,000 अब 9,00,000 समथिङ हजार त कार्यालय व्यवस्थापन भनेको छ, रहन्छ लगभग तपाईँको चाहिँ 57,00,000, 57,00,000 त्यो चाहिँ हुने अवस्था छैन। त्यसैले हामीले चाहिँ नगरपालिकालाई होस् या माथिल्लो निकायलाई पनि धाउने गर्नैपर्ने अवस्था छ।
हजुर, त्यही भएर चाहिँ मैले प्राथमिकरण चाहिँ कसरी गर्नुभएको छ भनेर चाहिँ सोध्ने कारण पनि त्यही हो। अब योजनाहरूलाई कसरी प्राथमिकरण गर्नुभएको छ? अब त्यो रकम त सीमित छ,
सीमित छ,
सीमित रकमलाई चाहिँ पहिलो प्राथमिकतामा यो क्षेत्रमा के परेको छ त्यसका लागि कति रकम छुट्याउनुहुन्छ त्यसरी चाहिँ मैले सोध्नुको छ।
त्यसरी नै हामीले गरेका छौँ, त्यही 57,00,000 परिधिभित्र रहेर हामीले चाहिँ पहिलो प्राथमिकता, दोस्रो तेस्रो गरेर छुट्याएर पठाइसकेका छौँ।
योजनाहरू पुरा हुने गरेर छुट्याउनु भएको छ?
योजनाहरू अब जति त्यही 57,00,000 पर्ने योजना चाहिँ हुन्छ, अब त्योभन्दा बढी लाग्ने योजनाहरूलाई चाहिँ अब
खोजेको चाहिँ कुनै योजना सुरु गरिन्छ भनेपछि त्यो योजना चाहिँ पुरा हुने गरेर छुट्याउनु भएको छ या त्यो वर्ष पनि आउला फेरि त्यसमा पनि अर्को वर्ष
केही हजुरको के छ भनेपछि यसमा के योजनाहरू त हुन्छ भनेर नै छुट्याएको छ। अब केही योजनाहरूमा अब सानो पनि रकम छुट्याएको छ हामीले, कुनै मानव मन्दिरको लागि 50,000 त हुँदैन होइन, कुनै बाटोमा 5,00,000 पिस त हुँदैन नि त। त्यो अब 57,00,000 रहेर हामीले 57,58,00,000 हाराहारीमा चाहिँ बजेट छुट्याएको छौँ।
जे हो सबै कुरालाई ध्यान दिएर चाहिँ
एकदम शिक्षादेखि लिएर स्वास्थ्य भयो, विपददेखि लिएर जो छ, बाढी पीडित छ, ढल निकास छ भनौँ, अब यो विकास योजनाहरू छ, सबैलाई समेटेर चाहिँ यो तयार पारिएको योजना हो।
अब हामी कार्यक्रमको लगभग अन्त्य अन्त्यतिर पुगिसकेका छौँ, अन्तमा चाहिँ केही छुट्टी जस्तो लाग्छ, यो ओडाको चाहिँ महत्त्वपूर्ण योजना कुन हो, त्यसका लागि कति बजेट छुट्याउनु भएको छ, केही नमुना ओडा बनाउनका लागि तपाईँहरूको पहल चाहिँ कस्तो रह्यो?
महत्त्वपूर्ण भनेको हामीले 20,20,000 छुट्याएको छौँ होइन, हाम्रो ढल निकासमा 5,00,000 होला, त्यस्तै गरी यो तटबन्धमा 5,00,000 छ, यसरी चाहिँ मेन चाहिँ समस्याहरू जहाँ छन् तिनलाई छ छुट्याएको। विशेष गरी समस्या भनेको ठुलै ढल निकासको छ, यता नहरले रोकिदिन्छ माथिको पानी आएर, बनगाउँ खोलाले कटान गर्छ।
सबभन्दा ठुलो समस्या चाहिँ ढल निकासको छ भनेर भन्दै हुनुहुन्छ, फेरि बाटो पिच गर्नलाई चाहिँ बढी रकम छुट्याएको
होइन, 5-4 बाटोमा 20,00,000 हो त, एक बाटोमा मात्रै 5,00,000 हो।
विपदलाई पनि ध्यानमा राखेको छ,
एकदम छ,
रोडहरूलाई पनि ध्यानमा राखेर छुट्याउनु भएको छ बाटो बाटो।
अनि किसानको लागि हामीले टेबलहरूको लागि पनि राखेका छौँ, डिपसेट भन्ने छ,
आर्जनका लागि चाहिँ
आय आर्जनका लागि हामीले राखेका छौँ सर। आय आर्जनमा हाम्रो के छ भनेपछि प्रत्येक 5,00,000 जति छ जस्तो लाग्यो आय आर्जनमा हामीले चाहिँ ओडाबाट छुट्याएको रकम त्यो सबै टोलहरूलाई समेट्ने गरी 13 टोललाई समेट्ने गरी चाहिँ गरिया छ।
जे होस् सम्पूर्ण स्थानीयवासीहरू चाहिँ ओडावासीहरू चाहिँ सन्तुष्ट हुने गरी तपाईँहरूले बजेट छुट्याउनु भएको छ,
एकदम एकदम।
हजुर, तपाईँले आफ्नो व्यस्तका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि भिमदत्त नगरपालिकाको कार्यक्रम छुभाव तेताको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद, हवस् त, नमस्कार।
पक्कै नै जननिर्वाचित प्रतिनिधि आइसकेपछि जनताले आशा गरे अनुसारको झझल्को दिने गरेर विकास गर्ने समय आइसकेको छ, न कि जननिर्वाचित हो भनेर आफूले मन लागेका योजनाहरू पहिलो प्राथमिकतामा राख्ने, भ्रष्टाचार गर्ने, दादागिरी देखाउने, जनताबाट छनौट भएका योजनाहरूलाई उपेक्षित गर्ने कार्य बन्द गरी अपनत्वको भावनाको विकास गर्नुपर्दछ।
श्रोताबिन, आजको यो कुराकानी सँगसँगै कार्यक्रम जवाबदेहताको निर्धारित समय सकिन लागेको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लागेको छ? तपाईँ हामीलाई सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो सुगलाफाटा एफएम 99.4 MHz, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर। अर्थात् तपाईँ फोन सम्पर्क पनि गर्न सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 0995257977।
लौ त आदरणीय श्रोताबिन, भीमदत्त नगरपालिकाको कार्यक्रम जवाफदेहिताबाट विदा माग्ने बेला भइसकेको छ। भोलि अर्को अङ्कका साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई भने भीमदत्त नगरपालिकाको सहकार्यमा तयार पारेको यो कार्यक्रमबाट सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट विदा हुन चाहन्छौँ। हस्त, नमस्ते।
शुक्ला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।